الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وذرياته وأهل بيته أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولسليمان الريح غدوها شهر ورواحها شهرا وأسلنا له عين القطر ومن الجن من يعمل بين يديه بإذن ربه ومن يزغ منهم عن أمرنا نذقه من عذاب السعير. حضرت سلیمان علیہ الصلوۃ والسلام کے متعلق یہ بات بتائی گئی تھی کہ انہوں نے سواری کے لیے کام آنے والے گھوڑوں کی اللہ کے واسطے قربانی کر دی، اللہ نے اس کے بدلے کے اندر ان کو ہوائی سفر کی نعمت عطا فرمائی. ایک بہت بڑا تخت بنا ہوا تھا، تخت کے معنی بیٹھنے کی بنائی ہوئی کرسی. وہ اتنا بڑا تخت تھا کہ جس میں ہزاروں آدمی بیٹھ سکتے تھے، اتنا عالی شان، اتنا بڑا وہ تخت تھا. حضرت سلیمان علیہ السلام کو جب سفر میں جانے کا ارادہ ہوتا تھا تو حضرت اس تخت کے اوپر بیٹھ جاتے تھے اور حضرت کے ساتھ آپ کی پارلیمنٹ کے تمام ممبر اور منسٹر لوگ بھی بیٹھ جاتے تھے. پورا دربار، بادشاہوں کا دربار لگتا تھا، پورا دربار اور درباری لوگ بھی ساتھ میں بیٹھ جاتے تھے اور اس میں ہزاروں آدمی ہوتے تھے. جب سب لوگ تخت کے اوپر بیٹھ جاتے تھے تو حضرت سلیمان علیہ الصلوۃ والسلام ہوا کو آرڈر کرتے تھے اور ہوا حضرت کے پورے تخت کو اڑاتی تھی اور اڑا کر کے ہوا جہاں جانا ہو حضرت سلیمان علیہ السلام کو وہاں لے جاتی تھی. یہ ایروپلین، یہ تو آج دنیا کے لوگوں نے دیکھے، لیکن حضرت سلیمان علیہ السلام کا جو تخت ہوا میں اڑتا تھا وہ تو ایروپلین سے بھی زیادہ کیپیسٹی والا تھا. آج تک دنیا کی کسی کمپنی نے، بوئنگ نے یا ایئر بس کمپنی نے، ایسا کوئی پلین نہیں بنایا جس میں ہزاروں آدمی بیٹھ سکے، لیکن سلیمان علیہ السلام کا جو تخت تھا اس میں ہزاروں آدمی بیٹھ سکتے تھے. اس کے لیے رن وے کی بھی ضرورت نہیں پڑتی تھی اور اندر فیول، پیٹرول، کوئی چیز کی ضرورت نہیں پڑتی تھی. حضرت بیٹھتے، آپ کے تمام ساتھی لوگ بیٹھتے، ہوا کو آرڈر ہوتا تھا اور ہوا اس کو اڑانا شروع کر دیتی تھی اور اتنی تیز رفتار سے، اتنی اس کی اسپیڈ تھی، कि एक महीने के अंदर हम जमीन पर जितना सफर कर सके इतना सफर वो तखत हवा में सुबह से लेकर दोपहर तक में कर लेता था। एक महीने का कंटिन्यू सफर जमीन का, वो सुलेमान अलैहिस्सलाम का तखत, सुबह में उड़ते थे दोपहर के अंदर इतना सफर पूरा हो जाता था। चुनांचे आप बैतुल मुकद्दस के पास रहते थे, वहां से सुबह में निकलते तो एक महीने की दूरी के ऊपर अस्तखर नामी एक शहर था, वहां जाकर के आप दोपहर का खाना खाते, तहलुला करते, आराम फरमाते, फिर दोपहर के बाद तख्त को हवा में उड़ाते और रात के वक्त पर, शाम के वक्त पर काबुल पहुंच जाते थे। गोया दो महीने का सफर एक दिन के अंदर हजरत सुलेमान अलैहिस्सलाम तख्त के ऊपर कर लेते थे। ऐसी अजीब अल्लाह ताला ने उनको नेमत अता फरमाई और ये नेमत उस कुर्बानी की बुनियाद पर अता फरमाई। जब ये तख्त हवा में उड़ता तो हजरत सुलेमान अलैहिस्सलाम सर नीचा कर लेते और सर झुका के बैठे रहते और बैठ करके अल्लाह का जिक्र करते, अल्लाह का शुक्र करते कि अल्लाह तूने इतनी अजीम शान अजीब नेमत तूने मुझे अता फरमाई कि ये तख्त के ऊपर बैठ करके मैं उड़ता हूं। उसका शुक्र दिल दिल के अंदर करते रहते और जबान के ऊपर अल्लाह का जिक्र होता था और ऊपर से जो धूप लगती है तो उस धूप को रोकने के लिए बड़े बड़े परिंदे अपने पर को खोल करके हजरत सुलेमान अलैहिस्सलाम के तख्त के ऊपर साथ में उड़ते थे। सैकड़ों परिंदे सब अपने पर खोल देते और खोल करके सुलेमान अलैहिस्सलाम और उनके तख्त के ऊपर साया कर देते और वो भी तख्त की स्पीड के साथ साथ उड़ करके हजरत सुलेमान अलैहिस्सलाम की खिदमत करते। और हजरत का हाल देखो, गर्दन नीची है, न इधर देखते न उधर देखते, न किसी के साथ बात करते, बिल्कुल शुक्र में, अल्लाह ये तेरा शुक्र है तूने ये नेमत दी, और जुबान के ऊपर अल्लाह का जिक्र होता था। अब इस चीज से हमको एक अदब सीखने को मिला, अल्लाह हवाई जहाज में हमको बिठावे तो हम भी तो वहां बैठ करके अल्लाह का शुक्र अदा करें, अल्लाह का जिक्र करें। शायद हम में से कोई बाकी नहीं जिसको ये नेमत नसीब नहीं हुई हो। अब वो तो पूरे सफर के अंदर सर नीचा करके शुक्र भी करते, जिक्र भी करते। हम अगर इतना नहीं कर सके तो हवाई जहाज के सफर में कुछ वक्त ही सही, 10 मिनट, 15 मिनट, 8 घंटे का सफर है, 6 घंटे का सफर है, 5 घंटे का सफर है, तो 15 मिनट, आधा घंटा जरा अल्लाह का शुक्र अदा कर ले, हे अल्लाह तूने दुनिया की बेहतरीन सवारी हवाई जहाज वाली नेमत तूने हमको अता फरमाई, वहां बैठे बैठे हम अल्लाह का जिक्र कर ले, कुछ तस्बीह पढ़ ले, कुछ कुरान पढ़ ले, तो भी अल्लाह के नबी की एक सुन्नत अदा हो जाएगी। एक मर्तबा हजरत सुलेमान अलैहि सलाम हवा में उड़ करके तशरीफ ले जा रहे हैं और नीचे एक आदमी जमीन के ऊपर हजरत के तख्त को देख रहा है। एक मोमिन बंदा था जो आपके ऊपर ईमान लाया था, उसने देखा तो उसके दिल के अंदर हसरत पैदा हुई कि काश के मेरे पास भी ऐसा हवा में उड़ने वाला तख्त होता। जैसे कि आपके यहां तो ये चीज नहीं है, वहां अपने यहां हिंदुस्तान में एक हेलीकॉप्टर भी आ जावे तो सब बच्चे बाहर निकल जाते हैं, कोई एरोप्लेन जा रहा हो तो सब लोग देखने निकलते, देखो एरोप्लेन जा रहा है, नई चीज है लोगों के वास्ते। تو حضرت سلیمان علیہ السلام تخت میں اڑ کے جا رہے ہیں تو ایک اللہ کا بندہ زمین پہ کھڑے ہو کے حسرت اور افسوس سے دیکھ رہا ہے، کاش کہ مجھے بھی اس میں بیٹھنا اور اڑنا نصیب ہوتا، ایسا کوئی تخت میرے پاس بھی ہوتا ہے. اس مومن بندے کے دل میں یہ خیال آیا اور اللہ نے وحی کے ذریعے سلیمان علیہ السلام کو بتلا دیا. سلیمان علیہ السلام نے فوراً ہوا کو حکم دیا، تخت نیچے اتارو. نیچے اتارا، اس مومن بندے کے پاس گئے، اس مومن بندے کی ملاقات کی اور پوچھا، تیرے دل میں یہ خیال آیا تھا نا کہ کاش کہ میرے پاس ایسا تخت ہوتا تو میں بھی ہوا میں اڑتا. اس مومن بندے کو حضرت سلیمان علیہ السلام نے یوں فرمایا، اے میرے دینی بھائی، تیری زبان کے اوپر جو یہ بات آتی ہے، سبحان اللہ، الحمد للہ، ولا الہ الا اللہ، واللہ اکبر، یہ جو تو ذکر کرتا ہے زمین پر کھڑے ہو کر کے، تیرا ذکر کرنا یہ سلیمان کے تخت سے بھی زیادہ قیمتی نعمت ہے، یہ تو سمجھ لینا. اس کو حضرت سلیمان علیہ السلام نے ذکر کی اہمیت سمجھائی کہ یہ تیرا ذکر، تیری تسبیح سلیمان، اس کے تخت سے بھی زیادہ قیمتی نعمت ہے. یہ سمجھا کر کے حضرت سلیمان علیہ السلام آگے جانے کے لیے روانہ ہو گئے. تو اللہ نے ایک نعمت یہ عطا فرمائی. دوسری نعمت، وَأَسَلْنَا لَهُ عَيْنَ الْفِطْرَ، تانبے کا چشمہ عطا فرمایا. یہ پہننے کا چشمہ نہیں، پانی جو بہتا ہے نا اس کو اردو میں چشمہ کہتے ہیں، گجراتی میں جھرنا اس کو کہتے ہیں، انگلش مجھے نہیں معلوم کیا کہتے ہیں. تو پانی کا چشمہ، پانی کا بہتا ہوا جھرنا، عربی میں اس کو عین کہتے ہیں، وہ اللہ نے حضرت سلیمان علیہ السلام کو عطا فرما. یہ تانبے کا تھا، ہمارے یہاں پانی کے ہوتے ہیں، یہ تانبے کا چشمہ سلیمان علیہ السلام کو اللہ نے عطا فرمایا تھا. جیسے پانی بہتا ہے، ان کے اس چشمے کے اندر تانبا پانی کی طرح بہتا تھا. اور کتنا لمبا یہ چشمہ تھا، کا یمن کی جو کیپیٹل ہے صنعاء، اس کو سنا سنا کہتے ہیں، صنعاء ہے اصل، صنعاء سے یہ چشمہ نکلتا تھا. اور تم چلتے رہو چلتے رہو، 72 آورس چلو، اتنے دور تک وہ چشمہ جاتا تھا تانبے کا. اور یہ چشمہ اللہ نے اس لیے عطا فرمایا تھا کہ اس میں سے سلیمان علیہ السلام پگھلا ہوا تانبا لیتے اور لے کر کے اس میں سے برتن بناتے، برتن بنا کر کے اس کو بیچتے اور حلال روزی سے اپنی زندگی کا گزران چلاتے تھے، تاکہ حکومت کے خزانے سے کھانا نہ پڑے. کل جیسے واقعہ بتایا تھا کہ ان کے ابا جان داؤد علیہ السلام بھی نہیں لیتے تھے، ان کے لیے بھی اللہ نے روزی روٹی کا انتظام کر دیا، تو سلیمان علیہ السلام کے لیے بھی اللہ نے انتظام کر دیا کہ وہ جو تانبے کا چشمہ تھا اس میں سے لیتے، برتن بناتے، بیچتے، اپنا گزران چلاتے تھے. یہ عجیب نعمت اللہ نے عطا فرمائی تھی. ایک تیسری نعمت اللہ کی، وَمِنَ الْجِنِّ مَنْ يَعْمَلُ بَيْنَ يَدَيْهِ بِإِذْنِ رَبِّهِ، جنات حضرت سلیمان علیہ السلام کے تابع تھے. ایک دنی ہزاروں لاکھوں جن حضرت سلیمان علیہ السلام کے لیے کام کرتے تھے. اب یہ جن جو تھے نا سلیمان علیہ السلام کے لیے، یہ کوئی جنتر منتر پڑھ کے انہوں نے تابع نہیں کیے تھے، بلکہ اللہ نے جناتوں کو سلیمان علیہ السلام کی خدمت کے لیے لگا دیے تھے کہ آپ ان کے بادشاہ ہو، ان کے پاس جو کام کروانا ہو تم کام کرواؤ. اور یہ اللہ کی طرف سے نعمت تھی سلیمان علیہ السلام کے واسطے، کہ جنات ان کے لیے کام کرتے تھے, بڑے بڑے خبیث قسم کے بھی اور چھوٹے چھوٹے بھی, ہر قسم کے جنات آپ کے لیے کام کرتے تھے. اور یہ آپ کا معجزہ تھا کہ جنات آپ کی خدمت کرے, آپ کے آرڈر کو مانے, آپ کے لیے کام کرے. یہ آپ کا معجزہ تھا کہ اللہ کی طرف سے آپ کو دیا گیا تھا. چنانچہ مسجد اقصی ہے بیت المقدس فلسطین میں, یہ پوری بنوائی سلیمان علیہ السلام نے جناتوں کے پاس, اور بہت روب تھا جناتوں کے اوپر. کسی کی مجال نہیں کہ حضرت سلیمان علیہ السلام کی بات کو نہیں مانے. عجیب روب تھا. کیسا روب تھا؟ یہ روب بھی اللہ کی طرف سے دیا ہوا تھا تقویٰ کی بنیاد کے اوپر. قَوَمَنْ يَزِغْ مِنْهُمْ عَنْ أَمْرِنَا نُزِقْهُ مِنْ عَذَابِ السَّعِيرِ. جو جنات بھی سلیمان علیہ السلام کا آرڈر نہیں مانے تو اس کو اللہ تعالیٰ آگ میں ڈال دیتے تھے, بھڑکتی ہوئی آگ میں. یہ تو آخرت میں اس جنات کو سزا ہوگی, لیکن دنیا میں اللہ تعالیٰ کی شان یہ تھی کہ ایک فرشتہ حضرت سلیمان علیہ السلام کے ساتھ میں رہتا تھا اور اس کے ہاتھ میں آگ کا چابک رہتا تھا, کوڑا. جو جنات بھی ذرا ادھر ادھر کرے وہ فرشتہ جا کر اس کو آگ کا چابک مارتا تھا جنات کو. اس لیے کسی جنات کی ہمت نہیں ہوتی تھی کہ وہ سلیمان علیہ السلام کے آرڈر کی ادھر ادھر کرے, کیونکہ بازو میں فرشتہ ہے, وہ ابھی چابک مارے گا. یہ بھی اللہ کی طرف سے تھا. اور آخرت کی سزا اللہ نے بیان کر دی کہ جو جنات بھی ہمارے نبی کی نافرمانی کریں گے ہم اس کو بھڑکتی ہوئی آگ میں ڈالیں گے. اب یہاں آیت سے ہٹ کر کے ایک بات اور بتاؤں آپ کو, جب جنات کی بات آئی ہے تو, کہ یہ لوگ جو دنیا میں کہتے ہیں میں نے جنات تابع کیا, جنات میرے تابع ہیں, تو کیا حقیقت میں ایسا ہوتا ہے؟ یہ پوسیبل بھی ہے جنات کو تابع کرنا؟ اور تابع کرتے ہیں تو کیسے کرتے ہیں؟ اس کے اوپر بھی باقاعدہ کتابیں لکھی ہوئی ہیں پوری پوری اسی مسئلے کے لیے. احکام المرجان فی احکام الجان نام کی ایک پوری کتاب ہے اس مسئلے کے اوپر, اور تفسیروں میں اس کے اوپر باقاعدہ مسائل لکھے گئے ہیں جنات کے تابع کرنے کے بارے میں. تو میں ایز اے عامل نہیں, ایز اے مفتی مسئلہ بتلاتا ہوں آپ کو شریعت کا. باقی عامل نہ ہوں نہ عملیات کی دنیا سے اپنا کوئی تعلق ہے, سب بات کہہ دیتا ہوں. تو مسئلہ یہ لکھا ہے کہ جنات کو تابع کرنا یا تابع ہونا یہ پوسیبل ہے, ہو سکتا ہے. جیسے انسان کو لوگ پرانے زمانے میں تابع کرتے تھے نا, کہ یہ میرا غلام ہے, خریدتے بھی تھے انسان انسان کو, بیچتے بھی تھے انسان انسان کو. اس طریقے سے جنات کو تابع کرنا یا جنات کا تابع ہونا یہ پوسیبل ہے, ہو سکتا ہے. اب کیسے تابع ہوتے ہیں؟ اس کی بھی بہت ساری صورتیں الگ الگ. ایک تو جیسے سلیمان علیہ السلام کو تابع تھے کہ اللہ تعالیٰ کسی نیک بندے کو جنات دے دے وے خدمت کے لیے, کہ وہ جنات اس کے پیچھے لگ جاوے کہ نہیں میں آپ کی خدمت کروں گا, آپ کے پاس رہوں گا. تو اگر کسی نبی کو ملے جیسے سلیمان علیہ السلام کو ملے تھے تو یہ تو معجزہ ہے. نبی کے علاوہ بھی بہت سے لوگوں کو, نیک لوگوں کی خدمت کے لیے جنات رہتے تھے. جیسے حضرت عمر رضی اللہ تعالیٰ عنہ کے پاس حدیث میں ہے, حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے پاس, اور بھی دوسرے صحابہ کے متعلق ہے کہ جنات خود تابع ہو کر کے ان کی خدمت کرتے تھے, اور اس کو اس ولی کی کرامت کہا جائے گا کہ یہ ان کی کرامت ہے. کہ جنات خود تابع ہو گئے، ان کی خدمت کر رہے ہیں، ان کے پاس لگے ہوئے ہیں، ان کی صحبت میں رہتے ہیں، ان کے پاس بیعت ہوتے ہیں، ان کے پاس پڑھنے آتے ہیں، یہ ایک کرامت کہی جاتی ہے۔ میں نے اپنے پڑھنے کے زمانے میں جب دیوبند میں چھتہ مسجد میں اپنے پیر و مرشد حضرت اقدس مفتی محمود صاحب گنگوہی رحمت اللہ علیہ کے پاس رہنا ہوتا تھا تو حضرت کا روم ہال جیسا تھا، اور ہال کے اندر اعتکاف کی طرح پردہ رہتا تھا پورے سال۔ ایک پردے کے پیچھے حضرت کی کتابیں رہتی تھی اور وہیں حضرت کا پلنگ ہوتا تھا۔ دوسرے کونے کے اندر ایک دوسرا پردہ ہوتا تھا، وہاں ہم سب خادم تین چار لوگ سوتے تھے، اور ایک کونے میں ایک پردہ اور تھا جہاں حضرت مولانا ابراہیم پانڈور صاحب سوتے تھے، اور حضرت کی فیملی مولانا ابراہیم صاحب کی اوپر رہتی تھی، وہ رات میں اوپر چلے جاتے تھے، ہم خادم لوگ وہاں کونے میں سوئے رہتے تھے۔ بہت سی مرتبہ، چونکہ حضرت کو رات کو استنجے کا تقاضا ہوتا تھا آخری عمر میں بیماری کے زمانے میں، تو ہم سوتے تھے لیکن کان حضرت کی طرف رہتے تھے سونے کی حالت میں بھی، کہ کب حضرت آواز لگاوے اور اٹھ کے جانا پڑے۔ بہت سی مرتبہ ایسا ہوا کہ حضرت بات کر رہے ہیں پردے کے پیچھے، تو میں وہی لنگی اور گنجی میں اٹھ کے فوراً دوڑتا، حضرت کو استنجے کا تقاضا ہے، وہاں جا کے پردے کے پاس دیکھتا حضرت کسی کے ساتھ بات کر رہے ہیں کنٹینیو، کوئی مسئلہ یا کوئی حدیث کی بات کر رہے ہیں، وہاں کوئی آدمی نہیں ہوتا۔ جب میں پہنچتا تو بہت سی مرتبہ، تو چونکہ ہم پڑھتے تھے طالب علم تھے، طالب علموں کو شرارت ہوتی ہے، تو بہت سی مرتبہ جا کے میں بہت دیر تک سنتا رہتا حضرت کیا کیا بول رہے ہیں، سلام نہیں کرتا۔ پھر دو چار منٹ میں نے سن لیا، پھر میں سلام کرتا تو حضرت ایک دم رک جاتے، حضرت استنجا کرنا ہے، تو حضرت فوراً کہتے جاؤ جاؤ بھاگ جاؤ، پھر مجھے کہتے کہ نہیں نہیں استنجا کا تقاضا نہیں ہے۔ تب ہمیں یقین ہوتا کہ حضرت جناتوں کو کوئی بات بتلا رہے، مسائل سمجھا رہے ہیں، حدیث بتلا رہے ہیں، اور یہ تو بہت مشہور ہے حضرت مفتی صاحب کے پاس جناتوں کا آنا، بہت سے لوگوں کو یہ تجربہ بھی ہے۔ بلکہ حضرت کا تقویٰ کا حال یہ تھا کہ بہت سے لوگ آ کر کے جنات کے بارے میں فریاد کرتے، حضرت میرے گھر میں جنات ہے، میرے روم میں جنات ہے، مجھے پریشان کرتا ہے، تو حضرت اتنا کہتے کہ بھائی وہاں جا کے اتنا کہہ دینا محمود نے سلام کہا ہے، اتنا زور سے کہہ دینا۔ اور پچاسوں لوگوں کا اپنا واقعہ ہے کہ ہم نے وہاں روم میں جا کے گھر میں جا کے زور سے کہہ دیا کہ محمود نے سلام کہا ہے، تو کہا پھر وہ جنات ہمیشہ کے لیے بھاگ گیا، پھر کبھی ستانے کے لیے نہیں آیا۔ عجیب حضرت کا رعب تھا جناتوں کے اوپر بھی۔ تو اس طرح کے واقعات اللہ والوں کے ساتھ ہوتے ہیں، اللہ کے نیک بندوں کے ساتھ، کہ جنات خود تابع ہو جاوے اور اللہ کے نیک بندوں کی وہ خدمت کرے۔ جو اگلی رات میں نے حضرت شاہ ولی اللہ صاحب رحمت اللہ علیہ کی بات کی تھی، تو دلی کے اندر جہاں حضرت شاہ ولی اللہ صاحب کا مزار ہے، قبرستان مہدیان، کبھی دلی جانا ہو تو ضرور وہاں جانا، ہمارے سارے اکابر اولیاء اللہ کی قبریں وہاں پر ہیں، اور جہاں بیٹھ کر کے حضرت حدیث پڑھاتے تھے، وہ دو مسجد تھی، ایک مسجد ابھی تک ویسی اینٹیک باقی ہے، عجیب نورانیت ہے وہاں پر۔ تو وہاں ایک بڑے عالم رہتے تھے، بڑے عامل بھی تھے، علی محمد، جن کو شیر میوات کہتے تھے، حضرت مولانا الیاس صاحب اور حضرت جی مولانا یوسف صاحب رحمت اللہ علیہ کے ساتھ انہوں نے بہت کام کیا ہے وہاں میوات کے علاقے کے اندر، وہ وہاں رہا کرتے تھے بہت سال پہلے، اب تو انتقال ہو گیا ان کا۔ ایک مرتبہ میں ہمارے محتمیم صاحب کے ساتھ حضرت شاہ ولی اللہ صاحب کی قبر پہ گیا ہوا تھا، تو علی محمد حیات تھے، وہ دروازے کے پاس کھڑے تھے، تو ہم ان کی ملاقات کرنے گئے، ہم نے بتایا ہم ڈابیل سے آئے ہیں، تو کہا اچھا اچھا میں تمہارے لیے کچھ پانی وانی منگواؤں، گرمی کی موسم تھی۔ تو جہاں وہ علی محمد شیر میوات کھڑے تھے، وہیں بالکل پیچھے پرانے ٹوٹے پھوٹے بیت الخلاء تھے، اب بھی ہے وہ، تو ایک آدمی کالے جیسا ان کے بازو میں کھڑا تھا، اس کو کہا کہ جا ٹھنڈا پانی لے آ ان بزرگوں کے لیے، تو وہاں سے گیا 10 میٹر دور وہاں ٹوائلٹ میں، پرانے ٹوائلٹ میں، और वहां से बेहतरीन ठंडे पानी की बोतल लेकर के आया और आकर के हमको पिलाया। मैं समझ गया कि ये जिन है उनकी खिदमत के अंदर, क्योंकि वो बहुत मशहूर आमिल थे और बड़े नेक और मुत्तकी आदमी थे। मैं समझ गया कि ये जिन कहीं से पानी लेकर के आया, वरना टॉयलेट में कहाँ पानी लेकर के आवे, वो भी ठंडा पानी। तो एक शक्ल तो ये होती है कि अल्लाह ताला अपने नेक बंदों की खिदमत के अंदर जिन्नातों को खुद से ताबे करवा देते हैं जो उनकी खिदमत में रहते हैं। दूसरी सूरत बहुत सी मर्तबा ये होती है कि कुरान की आयतों को पढ़ करके या अल्लाह ताला के जो 99 नाम हैं अस्माए इलाहिया, उसका कोई खास अंदाज का वजीफा होगा, मुझे नहीं मालूम है वो क्या वजीफा होता है, उसको पढ़ करके लोग जिन्नात को ताबे करते हैं कुरान की आयत से या अल्लाह ताला के नामों को पढ़ करके। इस तरीके से जिन्नात ताबे करना वजीफे पढ़ पढ़ के, ये जायज काम तो है, लेकिन इसके लिए एक अहम मसला भी है कि नीयत ये हो कि मैं उस जिन्नात के साथ ताल्लुक करके ताबे करके लोगों को उसकी तकलीफ से बचाऊंगा, मैं भी बचूंगा और लोगों को भी बचाऊंगा। इस नीयत के साथ ताबे करना जायज है। और अगर नीयत ये रही कि जिन्नात को ताबे करके मैं खाना मंगवाऊं, फुलानी चीज मंगवाऊं, ये मंगवाऊं, वो मंगवाऊं, ये नाजायज और हराम है। कोई फायदा लेने की नीयत से, कोई बेनिफिट लेने की नीयत से जिन्नात को ताबे करना, ये नाजायज काम है। लेकिन ये नीयत हो कि मैं इसके जरिए से जिन्नात की तकलीफ से खुद भी बचूंगा और दूसरे लोगों को भी बचाने की कोशिश करूंगा, इस नीयत से कुरान की आयत से अल्लाह के नामों को पढ़ करके ताबे करना जायज है। लोग करते भी है और उसमें पागल भी हो जाते हैं। एक तीसरी शक्ल है जिन्नात को ताबे करने की, जो काफिर जिन होते हैं, मुशरिक जिन होते हैं। आदमी जब कुफरिया बात बोलता है, शिरकिया बात बोलता है, तो उससे वो काफिर जिन खुश होते हैं। और जैसे इंसानों में मोमिन है काफिर है, ऐसे जिन्नातों में भी काफिर और मोमिन है। तो जो काफिर जिन है, मुशरिक जिन है, हम कुफर की बात बोलेंगे, शिरक की बात बोलेंगे, तो काफिर जिन खुश होते हैं। तो एक ताबे करने का तरीका यह है कि कुफरिया बात, शिरकिया बात बोल बोल करके लोग काफिर जिनों को अपने पास लाते हैं और उन काफिर जिनों के पास गंदे काम करवाते हैं। किसी के ऊपर जादू कर देना, किसी के ऊपर टोटका कर देना। आपने एक लफ्ज कभी किसी आमिल के चक्कर में आए हो तो सुना होगा कि आसेबी शहर है। आसेबी शहर का मतलब क्या होता है कि जो जादू जिन्नात के जरिए करवाया जाता है, एक जादू डायरेक्ट होता है और एक जादू जिन्नात के जरिए करवाया जाता है, इसको आमिलों की लैंग्वेज के अंदर आसेबी शहर कहते हैं। तो ये जिन्नातों के जरिए लोगों पर जादू करवाने का नापाक काम भी करवाया जाता है। और ये कब होता है, आदमी कुफरिया बात बोले, शिरकिया बात बोले और काफिर जिनों को खुश करे और फिर वो काफिर जिन तुम्हारा कोई काम कर देवे कि जाओ फुलाने के ऊपर यूं कर दो, फुलाने के ऊपर ये कर दो। जो आदमी ऐसा करेगा उसका ईमान खत्म हो जाएगा, नऊज़ बिल्ला वो काफिर बन जाएगा। जिस आदमी ने भी ऐसा किया, कुफरिया बात बोली, शिरकिया बात बोली, काफिर जिनों को खुश करने के लिए, वो काफिर है, ईमान से निकल जाता है, ईमान में वो बाकी नहीं रहता है। एक चौथी शक्ल होती है बुरे बुरे काम करके गंदे जिन्नातों को खुश करना। जैसे इंसानों में नेक है बुरे भी है, ऐसे जिन्नातों भी नेक और बुरे हैं। अब बुरे काम करेंगे तो बुरे जिन्नात खुश होंगे। तो बाज़ लोग क्या करेंगे, बुरे काम करते, मसलन बुरे काम जो है ये मैंने आमिलों से भी सुना है, किताबों में भी ये लिखा है, ये मन गढ़ंत बात नहीं है कि कुरान की आयतों को औरत के हैज के खून से लिखा जाता है और काली कुत्ती का पाखाना खाया जाता है, और ऐसे गंदे काम करने का मकसद ये होता है कि गंदे गुनेगार बुरे जिनों को खुश करना और खुश करके उनके पास कोई काम करवाना, ये उनका मकसद होता है। और उसमें बहुत सी मर्तबा ये अमल करने वाले लोग, ये पक्की बात कह रहा हूं, कुरान सामने है कि वो लोग औरत के हैज का खून चाटते भी हैं ऐसे गंदे काम करने के लिए। मसला ये लिखा है कि जो आदमी ऐसे काम करेगा वो आदमी फासिक है, अल्लाह का नाफरमान है, और अल्लाह को वो नाराज करने वाला गुस्से करने वाला आदमी है। इस तरीके से अमल करना नाजायज है, गुनाह का काम है। ये अलग अलग शक्ल मैंने आपको बतला दी जिन्नात को ताबे करने की। बहरहाल ये चीज होती है, लोग करते हैं, लेकिन मैं आपको ये बात बतलाऊं, ऐसे चक्करों में ज्यादा पड़ना नहीं चाहिए। आज लोग करने के भी बहुत चक्कर में हैं, करवाने के चक्कर में भी बहुत पड़ते हैं, और हसद जेलस ये इसकी जड़ है। बहुत से लोग आमिलों के पास जाके हजारों रुपये देकर के हसद की बुनियाद पर लोगों पर जादू करवाते हैं, ये अपने ईमान को खत्म करने वाली बात है, अपनी आखिरत को बर्बाद करने वाली बात है। ऐसा करना, ऐसा करवाना और ऐसी चीजों के चक्कर में पड़ना, सबसे बेहतरीन चीज क्या, वो जो मैंने आपको मसनून दुआएं पहले 2 सालों में बतलाई और वो अंग्रेजी में भी छपी है, गुजराती में, पढ़ो उसको और उसके पढ़ते रहो, इंशाल्लाह अल्लाह ताला हिफाजत फरमाएंगे और फिर चक्करों के अंदर पढ़ने की जरूरत पड़ेगी नहीं। हाँ, ये भी सही है, होता है इस तरह भी। वो तो जिनको ताबे करना उनके लिए, लोग तो इंशाल्लाह ताबे करना नहीं चाहते हैं, कि सूरह जिन पढ़ने का अमल होता है। और वो असल बात एक हदीस से चली है, मक्के मुकर्रमा में मस्जिदुल जिन एक जगह है। हुआ ये था कि हदीस में है कि जिंदगी में तकरीबन 6 मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जिन्नातों के इज्तिमा के अंदर दावत के लिए तशरीफ ले गए। ये तो सही हदीसों से साबित है कि जिन्नातों के बड़े बड़े इज्तिमा हुए और हुजूर वहां दीन की दावत के लिए तशरीफ ले गए, ईमान की दावत के लिए। उसमें हुआ ये था कि जहां मस्जिदुल जिन बनी हुई है, कभी साथ होंगे तो मैं ले जाके बताऊंगा, छोटी सी मस्जिद है, और किस तरफ है, ये मरवा पहाड़ की तरफ से जो रास्ता बाहर निकलता है, उधर से बाहर निकलो तो दूर चल करके वो छोटी सी मस्जिद आती है, मस्जिदुल जिन, और वहां पर एक छोटी मस्जिद करीब में मस्जिदुल नखला, नखला के माने खजूर का दरख्त। हुआ ये था कि पहली मुलाकात के मौके पर जिन्नातों ने हुजूर से दरखास्त की कि आप अपना कोई मौजिजा बताओ तो हम आप पर ईमान लाए, आपके नबी होने के ऊपर। तो जहां हुजूर खड़े हुए थे वहां से कुछ दूर, इतना दूर तकरीबन जितना मस्जिद का बाहर वाला गेट है, वहां एक खजूर का दरख्त खड़ा हुआ था। वो दरख्त अपनी जगह से चल करके आया जहां हुजूर और जिन्नात मौजूद थे, और उस दरख्त ने आकर के गवाही दी कि मैं गवाही देता हूं कि ये अल्लाह के नबी है, और फिर वो दरख्त चल करके अपनी जगह पर वापस चला गया। जिस जगह वो दरख्त वापस चला गया, जहां वो खड़ा था, वहां भी छोटी मस्जिद बनी हुई है, उसका नाम है मस्जिदुन नखला। नखला कहते हैं अरबी में खजूर के दरख्त को। उस जगह भी छोटी मस्जिद बनी हुई है। जिन्नातों ने जब ये मौजिजा देखा तो सब ईमान ले आए उसी वक्त के होता है। हुजूर ने उनको जिम्मेदारियां सौंपी, जाओ अपनी अपनी कौमों में जाकर के दीन की तबलीग करो, दीन की दावत दो। फिर अलग अलग मौके पर 6 इज्तिमा हुए, تقریباً 6 اجتماع جناتوں کے حدیث سے ثابت ہے. ایک مرتبہ عشاء کی نماز پڑھنے کے بعد حضور نے کہا صحابہ سے کہ تم میں سے کون آدمی ایسا ہے کہ جس کے دل کے اندر ایک رائی کے دانے کے برابر بھی کھوٹ نہ ہوئے، کوئی کمی نہ ہوئے، صاف دل ہوئے، ایسا کون آدمی ہے؟ اب یہ بہت بڑا سوال تھا. تو حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کھڑے ہو گئے. حضور نے کہا چلو میرے ساتھ، چونکہ یہاں تو بناوٹ چلتی نہیں، کوئی آدمی اپنے پیر کے پاس جاوے کہوے کہ حضرت میرا دل بہت صاف ہے تو پیر کو تو ماننا پڑے گا، لیکن یہ تو نبی کا معاملہ ہے، بناوٹ کریں گے تو اللہ کے یہاں سے وہی آئے گی. تو حضور نے بھرے مجمع میں اعلان کیا تھا جس کے دل میں رائی کے دانے کے برابر بھی کوئی کھوٹ نہیں ہوئے ایسا آدمی چلے. حضرت عبداللہ ابن مسعود کھڑے ہو کے چلے حضور کے ساتھ. حضور ان کو لے کر کے گئے دور، آبادی بستی پوری ہو گئی وہاں. وہاں جا کر کے حضور نے حضرت عبداللہ ابن مسعود کو کھڑا کیا، عبداللہ یہاں کھڑے رہو، اور حضور نے گول راؤنڈ بنایا ان کے چاروں طرف اپنی لکڑی مبارک سے، کہا یہیں رہنا، میں جاتا ہوں آگے، کچھ بھی ہو جاوے تم اس کے باہر مت نکلنا، باہر جو نکلو گے تو گئے کام سے. وہاں حضور نے خود راؤنڈ بنایا تھا، اور جس جگہ حضور نے گول راؤنڈ بنایا تھا وہاں آج مسجد موجود ہے. ابھی اسی عمر میں میں وہاں گیا تھا. اس مسجد کا نام ہے مسجد الدائرہ، دائرہ عربی میں راؤنڈ کو کہتے ہیں. جہاں حضور نے وہ گول بنایا تھا وہاں مسجد بنی ہوئی ہے. عرب لوگ ایسا کرتے ہیں، یادگار میں مسجد بنا ڈالتے ہیں. مسجد الدائرہ وہاں مسجد بنی ہوئی ہے، اور وہیں کے اوپر حضرت عبداللہ ابن مسعود کے لیے حضور نے وہ گول راؤنڈ بنایا تھا. پھر حضور آگے چلے گئے اور جا کر کے جناتوں کی مختلف جماعتیں آئی، ان کو حضور نے دین کی دعوت دی پوری رات. حضرت عبداللہ ابن مسعود کہتے ہیں بڑی بڑی آواز ہوتی تھی، شور، بھیانک آوازیں، چونکہ جناتوں کی جماعتیں آ رہی ہے جا رہی ہے، اجتماع ہے. تو کہا میرے دل میں یہ خوف ہوتا تھا کہ میرے حضور کا کیا ہوتا ہوگا وہاں پر، اور ڈر یہ تھا کہ اگر میرے حضور کو کوئی تکلیف پہنچ گئی تو وہاں جا کر کے سارے صحابہ تو میری خبر لیں گے کہ تم ساتھ گئے تھے، تم نے حضور کا خیال نہیں کیا. یہ ڈر مجھے ستا رہا تھا، اور بار بار یہ دل میں ہو رہا تھا کہ راؤنڈ میں سے نکل کے دوڑوں اور دیکھوں میرے حضور کا کیا حال ہے. لیکن پھر بات یاد آتی، حضور نے فرمایا نکلنا مت یہاں سے جب تک کہ میں نہیں آؤں وہاں تک. تو کہا حضور کی اس نصیحت نے مجھے وہاں روکے رکھا اور میں وہاں کھڑا رہا. کہ جب پونی رات گزر گئی، رات کا آخری حصہ ہوا، صبح صادق ہونے والی تھی، حضور تشریف لائے ایک دم صحیح سلامت. کا میرے دل میں بہت خوشی ہوئی. حضور نے آ کر کے مجھے اس راؤنڈ میں سے باہر نکالا، فرمایا پہلا سوال کیا، اما کا من الماء، پانی وانی کچھ ہے تمہارے پاس؟ اس لیے کہ تہجد کا وقت ہو رہا ہے، وضو کرنا ہے، تہجد کی نماز پڑھنی ہے. حضور جلدی سے پوچھ رہے اما کا من الماء، پانی ہے؟ تو حضرت عبداللہ ابن مسعود نے کہا حضور پانی تو نہیں ہے، لیکن چونکہ ہمارا رات کا سفر تھا تو میں نبیز ساتھ میں لے کر کے آیا ہوں. یہ نبیز حضور کے زمانے کا سب سے پیارا ڈرنک تھا، حضور بھی پیتے تھے، صحابہ بھی پیتے تھے. یہ نبیز کیا چیز ہوتی ہے؟ پانی کے اندر کھجور ڈال دو، یا پانی میں کشمش ڈال دو، اور صبح میں ڈالو، شام تک رہنے دو، پھر اس کو پی جاؤ، وہ پانی میٹھا ہو جاتا ہے. یہ بہت ہیلتھی بھی ہے اور بہت اچھا پینے کا یہ ڈرنک ہے، یہ سنت ہے. میں استنبول گیا تھا، وہاں مرکز پر 5 دن ہم رہے، تو 5 دن وہاں مرکز کے ساتھیوں نے ہم کو نبیز پلائی پیٹ بھر بھر کر کے، استنبول مرکز کے اوپر. روز فجر کے بعد اشراق تک 1 گھنٹہ بیان کرنے کا، پھر ساتھی لوگ مختلف جگہ پہ لے جاوے، کھانے بیٹھے تو نبیز ضرور ہوئے وہاں استنبول کے مرکز کے اوپر. تو یہ نبیز تھی حضرت عبداللہ ابن مسعود کے پاس. تو نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ماؤن طہور تمرتن طیبتن، عبداللہ پانی تو پاک تھا نا، اور اس میں کھجور بھی تم نے پاک ڈالی، اب اس سے وضو کرنے میں کیا حرج، لاؤ جلدی سے. ताकि हमारी तहज्जुद की नमाज न छूटे, जल्दी से हुजूर ने उससे वुजू फरमाया। तो ये वो जो राउंड और चक्कर वाली बात है वो लैलतुल जिन वाली यानी जिन्नात की तबलीग के लिए जब हुजूर तशरीफ ले गए वहां से ये सिलसिला चला था। इंशाल्लाह बाकी बातें बाद में अर्ज करेंगे। सुभानअल्लाह वबिहम्दिही सुभानकअल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका वनतूबु इलैक।